तपाई उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। देश परदेश नेपाल सरकार र स्विस सरकार बीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी उत्पादन गरिएको हो।
नमस्कार, कार्यक्रम देश परदेशमा तपाईंलाई मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटाको स्वागत छ। वैदेशिक रोजगारीका विषयमा छलफल र सम्वाद गर्ने यो कार्यक्रम हरेक मंगलबार यसै समयमा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि फेरि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारीका विविध पाटा यस कार्यक्रमका मुख्य विषय हुन्। रोजगारीका सिलसिलामा परिआउने सुख दुःख सँगै काम गर्न जाने देशको हावापानी, रहन सहन, चाल चलन र काम गर्दाका सुख दुःख पनि कार्यक्रम देश परदेशमा समावेश हुन्छन्।
कामको खोजीमा देश छाडेर विदेश जानेहरूलाई अनेक दुःखले पिरोल्छ। कतिजना भने जस्तो काम र कमाई नभएर रित्तै हात घर फर्कन्छन्। कतिपय काम गर्दा गर्दै विदेशकै जेलमा पर्छन्। वैदेशिक रोजगार बोर्डका अनुसार रोजगारीका लागि खाडीका देश र मलेसिया पुगेका 545 जना नेपाली अहिले पनि त्यहाँको जेलमा थुनिएका छन्। यसरी जेल परेकाहरूका लागि सरकारले कानूनी प्रतिरक्षाको निर्देशिका बनाए पनि न्याय पाउन मुस्किल छ। आजको देश परदेश विदेशमा जेल परेका नेपाली श्रमिकले न्याय पाउन भोगेका समस्यामा केन्द्रित छ।
आज हामीसित छन्
सरकारको कानूनी प्रतिरक्षा पाएर मलेसियाको जेलबाट छोरालाई घर फर्काएकी मोरङकी मनमाया मगरको अनुभव।
अरूले भनेर हुँदैन, मेरो छोरो आउँछ जस्तो लाग्थे म्याम मलाई त, अनि त्यो भएर त्यो हनुमानको पाठ गर्थे, मेरो छोरा आयो मलाई खुसी छ, बुहारी ल्याए।
कानूनी प्रतिरक्षाको व्यवस्था, प्रक्रिया र चुनौती बारे वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग गरिएको कुराकानी।
फौजदारी अभियोगमा चाहिँ त्यो उसको पक्राउ पर्ना साथै यदि त्यहाँ कुनै देशमा रहेका उसका हाम्रा दाजुभाइ दिदीबहिनीको कोही साथी अथवा कोही चिनजान भएका व्यक्तिले नियोगमा गएर सूचना मात्रै दिए पनि पुग्यो।
अनि नेपाली श्रमिकले गन्तव्य देशमा न्याय पाउन के कस्ता समस्या र चुनौती छन् त भन्ने विषयमा अधिवक्ता तथा आप्रवासन विज्ञ सोम लुइटेलको विचार।
कानूनी प्रतिरक्षा गर्नको निम्ति जुन वैदेशिक रोजगार कल्याणकारी कोषबाट सहयोग दिने प्रणाली छ त्यसलाई व्यवस्थित बनाउनु पर्छ। अहिले चाहिँ अब थाहा पाउनेले गर्ने, पहुँच हुनेले पाउने, नभए कामदारलाई थाहा पनि नहुने र अधिकारीहरूले पनि त्यसमा हेरचाहिँ गर्ने त्यति उत्साहपूर्वक त्यो आर्थिक सहायता उपलब्ध गराउनको निम्ति सहयोग नगर्ने, अब सहयोग पनि फेरि 15 लाख मात्रै छ।
तर सबैभन्दा पहिला सुनौ हप्ताभरिका रोजगार गतिविधि, प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपा तिमल सिन्हा।
तपाईँ अफगानिस्तानमा हुनुहुन्छ, यदि हुनुहुन्छ भने जति सक्दो चाँडो सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ। अफगानिस्तानमा तालिबानको कब्जासँगै तपाईंलाई त्यहाँ केही समस्या परेको छ या अहिलेसम्म सुरक्षित नै हुनुहुन्छ भने जति सक्दो चाँडो आफ्नो खबर सरकारलाई गर्नुहोस्। तपाईंलाई सम्पर्कमा आउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेशन शुरू गर्छ। गरेको छ। अफगानिस्तानमा रहेका तपाई वा तपाईको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट nepalconsular.gov.np मा आफ्नो नाम सहितको विवरण भर्न सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै उद्धारका लागि भाइबर व्हाट्सएप सहितको मोबाइल नम्बर 97 49 32 64 58 र 97 49 32 64 59 को व्यवस्था पनि गरिएको छ। खोप लगाएको क्यूआर कोड सहितको विद्युतीय प्रमाणपत्र लिन तपाईलाई समस्या भएको छ? यदि त्यसो हो भने अब अनलाइन मार्फत नै मेन पावर कम्पनीले नै तपाईलाई यस्तो प्रमाणपत्र दिनेछन्। मेन पावर आफैले कामदारको आवश्यक विवरण सहितको अनलाइन पोस्ट रजिस्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोड सहितको प्रमाणपत्र सम्बन्धित मेन पावरको आधिकारिक इमेलमा पठाइने व्यवस्था गरेको छ। मेन पावर बाहेक व्यक्तिगत वा श्रम स्वीकृति लिएर जानेहरूको हकमा भने vaccine.mosp.gov.np गई त्यहाँ दिएको पब्लिक रिक्वेस्ट फर्ममा व्यक्तिगत विवरण सहित खोप लगाएको कार्डको फोटो पेश गरेर क्यूआर कोड लिन सकिनेछ। क्यूआर कोड सहितको प्रमाण लिन कुनै शुल्क लाग्ने छैन भने कुनै अस्पतालमा गएर आवेदन दिन लाइन पनि बस्नु पर्दैन। कोरोना महामारीका कारण युएईले यात्रामा प्रतिबन्ध लगाउँदा युएई फर्किन नपाएका र भिजाको अवधि सकिएका आप्रवासी श्रमिकको भिजा अवधि आउँदो December 9 स्वत बढ़ाइदिने भएको छ। कोरोना महामारीका कारण नेपाल, भारत, पाकिस्तान, श्रीलंका लगायतका देशका नागरिकलाई युएईले यात्रामा प्रतिबन्ध लगाएको थियो। तर पछिल्लो समय गएको August 5 विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्ड सहित युएईले प्रवेश खुला गरेको छ। रोजगारी तथा अन्य काममा दक्षिण कोरिया जानेहरूका लागि कोरोना विरूद्धको जोनसन एण्ड जोनसन खोप दिन थालिएको छ। काठमाण्डुको महाराजगंजमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा कोरिया जानेहरूलाई खोप दिन शुरू गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यस्तै वैदेशिक रोजगारीमा जानेलाई सरकारले अस्ट्राजेनेकाको खोप पनि उपलब्ध गराइरहेको छ।
हप्ताभरिका गतिविधिपछि अब कार्यक्रमको मेलो थालौं। मलेसियामा हत्याको अभियोगमा जेल परेको छोरालाई स्वदेश फर्काउँदा मोरङ्गी मनमाया मगरको अनुभवबाट 2069 मलेसिया गएका मनमायाका एकमात्र छोरा सोनाम मगर 2075 हत्याको अभियोगमा मलेसियामा जेल परे। छोरो जेल परेको खबर मनमायाको कानसम्म आइपुग्यो। त्यसपछि घटनाबारे सत्य तथ्य बुझ्न उहाँले विभिन्न संघ संस्थादेखि कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार बोर्डसम्म रुदै धाउनुभयो।
मनमायालाई छोराको कानूनी प्रतिरक्षाको लागि निवेदन लेख्नदेखि मलेसियामा रहेको नेपाली दूतावासमा समन्वय गर्न समेत प्रवासी नेपाली समन्वय समिति PNCCले सहयोग गर्यो। मनमायाको छोराको कानूनी प्रतिरक्षाका लागि बोर्डले रकम पठायो। मलेसियाको अदालतले उहाँको छोरा निर्दोष भएको फैसला गर्यो। गएको वर्ष असार 7 मनमायाका छोरा स्वदेश फर्किए। छोरोसँगै मनमायाको खुशी पनि फर्कियो।
मैले त्यतिखेर त म बिहान 6 अफिस आइपुग्थे। 6 अफिस आएर म यहाँ 2 अफिस सिद्धिएर अनि जान्थे रत्न पाराको गाडीमा चढ्ने हो कि बगरमलको गाडीमा चढ्ने हो कि होइन म्याम, अनि त्यसरी हिँड्थे जान्थे। म घर जाँदाखेरि 6-7 पुग्थ्यो, यो आइमी कहाँ गएर आउँछ होला भन्थ्यो होला एकल महिला होइन, कहाँ कहाँ पुगेर आउँथे, कहिले के भन्थे कहिले के भन्थे, कहिले त मन पनि मर्थ्यो। होइन अरूले भनेर हुँदैन, मेरो छोरो आउँछ जस्तो लाग्थ्यो है म्याम मलाई त। अनि त्यो भएर त्यो हनुमानको पाठ गर्थेँ, त्यो ज्योतिषले भनौँ है मेरो छोरो आयो मलाई खुसी छ, बुहारी ल्याएँ, अब 2-3 भइसक्यो नाति पनि पाउने बेला हुन लागिसक्यो, 5-6 पाउँछ पनि होला।
तपाईँले आफ्नो मनमा एकदम म मेरो छोरा फर्काउँछु भनेर, मेरो छोरा आएपछि म यस्तो गर्छु उस्तो गर्छु भन्ने जुन सपना देख्नु भएको थियो अब पूरा हुँदैछ, त्यो
पूरा भयो भन्नु पर्यो म्याम।
तपाईँलाई त अब जहाँ जाँदा पनि तिम्रो छोरालाई हत्याको अभियोग लागेको छ, आउन गाह्रो हुन्छ भनेर मान्छेहरूले तपाईँलाई त त्यो आशा देखाउँदैन थिए नि त, निराशाको कुरा गर्थे, र पनि तपाईँको मनमा चाहिँ मेरो छोरालाई म जसरी पनि ल्याउँछु भनेर चाहिँ के लाग्थ्यो तपाईँलाई त्यो बेला चाहिँ मनमा?
ए मलाई छोरालाई त उनीहरूले त त्यसै भन्ने म्याम म त अनि रुन्थे मेरो छोरालाई म जसरी भए पनि म कसरी हुन्छ भनेर हप्ताको दुईचोटि त हनुमान पाठ गर्थे म्याम म त
तपाईँको कुराहरूलाई जितेर तपाईँको छोरा निर्दोष साबित भएर घर आएर छोरालाई भेट्दा चाहिँ तपाईँलाई कस्तो अनुभव भयो त
छोरालाई भेट्दाखेरि त म त त्यो दिन त म यहाँ अफिस आएँ होइन अनि अफिस आएपछि आएर यहाँ सरसफाई गरिसकेको थिएँ त्यहाँबाट के भन्यो भने मम्मी म एयरपोर्ट झरिसकेँ भनेर एकचोटि मैले त्यहाँको नम्बरबाट फोन गरौँ अनि म यहाँ गुटुटु दौडेर गएर एकजना ड्राइभर दाई हुनुहुन्थ्यो ड्राइभर राजु दाई मलाई एकचोटि पुर्याइदिनु न कृष्ण मन्दिरसम्म म त्यहाँबाट हिँडेर जान्छु ओडामा सोध्छु मेरो छोरालाई कहाँ राखौँ भनेर ओडामा सोध्छु के भन्नु रहेछ भनेर म हिँडेरै गएँ च्यासल च्यासलबाट अनि सोध्दै 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 गएको साउनको 7 गते आएको 8 गतेमा पुग्यो 8 गतेबाट अनि राखेको अस्ति पुसमा बल्ल आएको त्यहाँबाट राखेर क्वारेन्टाइनबाट निकालेर अनि काकाहरूलाई अनि जे होस् बडा बडीहरूलाई सबै भाइ बहिनी सबैजनालाई लो अब एउटा केटी खोजिदेऊ एउटा केटी खोजेर बिहे गरिदेऊ म आउँदै गर्छु कुरा गर अब मलाई दसैँमा छुट्टी पाउँछ दसैँमा आउँछु बिहे गरिदिन्छु खोजिदिने एउटा भनेको खोजिदिएछ ठुलो बुवाहरू काकाहरू सब मिलेर बहिनीहरू अनि दसैँमा यहाँबाट ऋण गरे 2 लाख रुपियाँ ऋण गरे म्याम ऋण गरेर अनि गएर टिको टल लगाइदिए दसैँमा दसैँको टिका दशमीको दिन टिका लगाइदिए
ए अहिले त छोराको बिहे पनि गरेर बुहारी ल्याइसक्नुभयो
ल्याइसके त म्याम
भनेपछि अहिले त खुसी हुनुहुन्छ तपाईँ
एकदमै म्याम अनि नेपालीहरूलाई त त्यसै हेपेर गर्दो रहेछन् क्या
तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ
भने रोजगार बोर्डहरू हुन्छ कन्सुलरहरू हुन्छ सबै ठाउँमा आएर उनीहरूले पनि सबै बोल्ने ठाउँमा बोलोस् गरोस् मेरो छोरा जस्तै फर्केर आओस् भन्न चाहन्छु म्याम म त उनीहरू पनि एउटा आमा एउटा बाउको एउटा दाजुभाइको पीडा हुन्छ उनीहरूलाई पनि होइन म्याम उनीहरूले जान्दो उनीहरूले ठाउँ ठाउँमा गएर मैले जस्तै आफ्नो ठाउँ कहाँ छ आफ्नो जिल्ला कहाँ छ त्यहाँबाट हुन्छ कि त्यहाँबाट भएन बोर्डमा आएर हुन्छ कि काउन्सिलरमा आएर हुन्छ कि उनीहरूले पहल गरेर आफ्नो छोराछोरी ल्याओस् म्याम किन भन्छु भने त्यहाँको भाषा सासा केही बुझिँदैन एउटा यसो कड्के आँखाले त हेर्नु हुँदैन अरे त्यहाँ भन्छ होइन यसो अलिकति बाङ्गो हेरे कि यो केटाले मलाई हेरे भनेर थुन्छ अरे भन्छ
सुन्नुभयो कमाउन गएको छोरो जेल पर्दाको पीडा र स्वदेश फर्कँदा आमा मनमायाको खुसी छोरो फर्काउन मनमायाले आफ्नो बलबुताले भ्याएसम्म प्रयास गर्नुभयो सरकारी निकायका ढोका दिनहुँ घसघस्याउनुभयो तर विदेशका जेलमा थुनिएका सबै श्रमिकका परिवारले मनमाया जस्ती सक्रिय र दत्तचित्त आमा अभिभावक र आफन्त पाउँदैनन् कतिपयलाई त सरकारले कानूनी प्रतिरक्षा गर्छ भन्ने जानकारी नै हुँदैन कहाँ गएर आफ्नो समस्या भन्ने थाहा नहुँदा उनीहरूका कुरा दुःखले थिचिएको मनको कुनामा हराएर जान्छ
वैदेशिक रोजगारीमा गएका श्रमिकको कानूनी प्रतिरक्षा सम्बन्धी निर्देशिका 2075 सालमा बनेको छ वैदेशिक रोजगार ऐन 2064ले पनि वैदेशिक रोजगारीमा गएका श्रमिकको कानूनी प्रतिरक्षाको व्यवस्था गरेको छ
यो निर्देशिका अनुसार गन्तव्य देशमा फौजदारी अभियोग लागेका श्रमिकको कानूनी प्रतिरक्षाका लागि वैदेशिक रोजगार कल्याणकारी कोषबाट 15 लाख रुपियाँ रकम पठाउने व्यवस्था छ त्यसका लागि बोर्ड वा सम्बन्धित देशमा रहेको नेपाली नियोगमा निवेदन दिनुपर्छ तर कानूनी प्रतिरक्षाका लागि निकै कम मात्र निवेदन पर्ने गरेको छ कानूनी प्रतिरक्षाको व्यवस्था यसको प्रक्रिया र निवेदन नपर्नुको कारण लगायतका विषयमा हामीले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसित कुराकानी गरेका छौं
निर्देशिका छ भन्ने पनि धेरैजनालाई जानकारी छैन पहिलो कुरा दोस्रोमा जानकारी निर्देशिका छ भनेर जानकारी भएकाहरू मध्ये पनि अधिकांशलाई प्रक्रिया के हो भन्ने कुराहरूको बारेमा जानकारी छैन मैले यहाँको यो लोकप्रिय कार्यक्रम मार्फत सबैलाई निवेदन गर्न चाहे निर्देशिकाले खास गरिकन चाहिँ वैदेशिक रोजगार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको नेपाली श्रमिक भनेको छ खास गरिकन हाम्रो कोष यो वैदेशिक रोजगार बोर्ड अन्तर्गतको कल्याणकारी कोषको रकम भनेको कन्ट्रिब्युटरी श्रम स्वीकृतिमा
कोषमा श्रमिकले रकम
तिरेर गएको हुनु पर्यो भनेपछि भने हो त्यो हिसाबले श्रम स्वीकृति लिएर गएको नेपाली श्रमिक र करार अवधिभित्र फौजदारी अभियोग लगाएर जेल सजाय पाएको हुनु पर्यो पहिलो कुरा। दोस्रोमा फौजदारी कसुरको अभियोग लागेका कामदारको अभियोग लागेको अवस्थामा करार अवधि समाप्त चाहिँ भएको हुनु भएन। श्रम स्वीकृति नलिकन अन्य भिसा क्याटेगोरीमा जस्तो अब टुरिस्ट भिसा अरू अरू विद्यार्थी भिसा
भिजिट भिसा
हो एक्ज्याक्टली एक्ज्याक्टली हो त्यसरी जानेहरूको हकमा पनि यो कोषको रकम प्रयोग गरेर कानूनी प्रतिरक्षाको लागि आर्थिक सहायता दिन मिल्दैन। यो निर्देशिकाले यही भन्छ दोस्रो शर्त है। तेस्रो शर्त भनेको अब कानूनी प्रतिरक्षा र बहस पैरवीको लागि भनेर कुनै व्यक्ति वा कुनै संस्थाले सहयोग गरेको छैन भने त्यस्ता व्यक्ति हाम्रा चाहिँ श्रमिक दाजुभाइ दिदीबहिनीलाई यो कोषको रकम प्रयोग गर्ने र चाहिँ आर्थिक सहायता दिन सकिने प्रावधान छ। कुनै संस्थाले निशुल्क रूपमा उसलाई सहयोग गरिरहेको छ भने फेरि कोषको रकम यसमा प्रयोग गर्न सकिँदैन। यस्तो तीनवटा मुख्य शर्त सहित चाहिँ व्यवस्था यो निर्देशिकाले गरेका छ।
हो यो ऐनले व्यवस्था गरेको छ। अघि तपाईँले पनि भन्नुभयो कतिलाई यो ऐन छ, सरकारले नै श्रम अवधिभित्रै कोही श्रमिक चाहिँ फौजदारी अभियोग लागेर जेल परेको छ भन्ने उसलाई कानूनी प्रतिरक्षा गर्छ भन्ने जानकारी धेरैलाई थाहा पनि छैन होइन। यदि अब परिवारलाई जानकारी भएन अथवा कामदारलाई जानकारी भएन भनेदेखि यो ऐन त छ नि त, यो ऐनले चाहिँ उनीहरूलाई जानकारी भएन भन्दैमा प्रतिरक्षा नगर्ने अथवा उनीहरूलाई जानकारी नभए पनि प्रतिरक्षा गर्ने त्यस्तो व्यवस्था पनि केही गरेको छ कि तपाईँहरूले यो ऐनमा टेकेर गर्नु पनि हुन्छ कि गर्नु पनि भयो होला कि के छ?
होइन छ छ छ किन छ मैले छ भने भन्दाखेरि यो निर्देशिकाकै कार्यान्वयनकै क्रममा भनौँ न सम्बन्धित देशको नियोगको कर्तव्य के हो भन्ने कुरा स्पष्ट छ लेखिएको छ। सचिवालयको कर्तव्य के छ के गर्नुपर्छ उसले भन्ने कुरा स्पष्ट लेखिएको छ। कुनै पनि कारणले जेल परेको छ हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू जो श्रम स्वीकृति लिएर गएको छ भने नियोगले हाम्रा नियोगका कर्मचारी साथीहरूले नियमित रूपमा त्यो देशको जेल भिजिट गर्नुपर्छ। जेलमा भिजिट गरेर त्यहाँको तथ्याङ्क लिनुपर्छ र त्यो विवरण चाहिँ उसलाई कानूनी उपचारको लागि सहयोग गर्न एकदमै जरुरी छ। हाम्रो सानो सहयोगले ऊ चाहिँ त्यो कानूनी उपचार गर्दाखेरि ऊ त्यो जेल सजायबाट त्यो झन्झटबाट मुक्त हुन्छ, त्यसले न्याय पाउने अवस्था छ भने तत्काल नियोगले कारवाही अगाडि बढाएर परास्त मार्फत सचिवालयमा रकम माग गर्न सक्छ, गरेको पनि छ। त्यस्तो अवस्थामा हामीले तत्काल चाहिँ रकम पठाइदिने गरेका पनि छौँ। र अर्को कुरा फौजदारी अभियोगमा चाहिँ त्यो उसको पक्राउ पर्न साथै यदि त्यहाँ कुनै देशमा रहेका उसको हाम्रा दाजुभाइ दिदीबहिनीको कोही साथी अथवा कोही चिनजान भएका व्यक्तिले नियोगमा गएर सूचना मात्रै दिए पनि पुग्यो अथवा यदि यो सूचना यहाँ नेपालमा रहेका परिवारका सदस्यले सूचना पायो भने त्यो सूचना चाहिँ पाएपछि तत्कालै चाहिँ त्यो परिवार सम्बन्धित कामदारको परिवारको कोही पनि व्यक्ति यहाँ सचिवालयमा आएर निवेदन दिए पनि भयो। निवेदन सिधै नियोगमा पनि दिन सकियो, सिधै सचिवालयमा पनि दिन सकियो। यसरी प्राप्त निवेदनहरू आउन साथ हामी तत्काल कारवाही शुरू गर्छौं। तर एउटा महत्वपूर्ण कुरा यहाँलाई म शेयर गर्छु, त्यो के हो भने अब यो हामीले पनि विचार गर्नुपर्ने कुरा हो। आफ्नै देशमा त्यो नेपाल सरकारले राज्यले त्यो हत्या गरेको व्यक्तिलाई को पक्षमा कानूनी प्रतिरक्षा गर्नु कतिको चाहिँ नीतिगत हिसाबले सैद्धान्तिक हिसाबले ठिक हो? अरू उदाहरणको लागि मात्रै भनेको जस्तो तीनटा विषयको मात्रै मैले यहाँ कुरा गरेँ। जस्तो हत्याको अभियोग लागेको छ, त्यसपछि आएर जाने ऊ चाहिने लागु पदार्थको कारोबारी हो, लागु पदार्थको कारोबारीको अभियोगमा ऊ जेल परेको छ अथवा मानव बेचबिखनको अभियोगमा ऊ चाहिँ जेल परेको छ, उसलाई त्यो अदालतले प्रमाणित गरेर सजाय सुनाएको छ भने अब ती व्यक्तिहरूको हकमा बहस पैरवी गर्नको लागि कानूनी प्रतिरक्षाको गर्नको लागि को वैश्विक रोजगार बोर्ड होस् अथवा नेपाल सरकारकै तर्फबाट पनि यो काम गर्न कतिको चाहिँ नीतिगत हिसाबले जायज हो भन्ने प्रश्न पनि आएको छ है। मैले यो जस्ट यो तपाईँहरूलाई यो छलफलको लागि पनि राख्न खोजेको। यतातिर पनि हामी सजग छौँ।
यो खालको चुनौती चाहिँ भोग्नु भएको छ कि छैन तपाईँहरूले? अब दूतावासबाट रकम माग भइआयो, केसको प्रकृति हेर्दा यस्तो खालको देखिन्छ, के गर्ने भन्ने त्यस्तो अवस्थामा के?
एकदम छ। जस्तो तपाईँको अब नाम र मूल देशको नाम नलिउँ, अब हत्या गरेकै हो तर आफ्नै नागरिकको हत्या गरेकै हो। अब कानुनी प्रतिरक्षाको लागि निवेदन परेपछि हामीले नियोगमा समन्वय गर्नै पर्छ र नियोगले पनि अब यदि चाहिँ अब यसलाई चाहिँ कानुनी प्रतिरक्षा यति चाहिँ गरिदिने हो भने छुट छ, छिट्टै ऊ चाहिँ आम माफी पाउँछ अथवा सजाय मुक्त हुन्छ र नेपाल फर्किने अवस्था छ भन्ने खालको चाहिँ आयो भने हामीले त्यसरी सहयोग गरेर नेपाल ल्याएको पनि छौँ। स्वीकार्दैनन् तर अब अदालतले प्रमाणित गरेर रङ्गी हात पक्राउ गरेर प्रमाणित गरेर जेल सजाय गरेको छ। कानुनी प्रतिरक्षाको लागि पैसा चाहिँ पठाउनु पर्यो भनेर निवेदन दिँदाखेरि अब हामी चाहिँ हामीलाई अलिकति अप्ठ्यारो हो कि साँच्चै अब किनभने जेल सजाय अदालतले चाहिँ दुतुङ्गा लगाइसकेको छ, अब प्रमाणित भएको छ, के गर्ने भन्ने हामी एउटा अन्यलता त्यहाँ छ, पक्कै पनि सिर्जना भएको छ। तर जस्तो मानव बेचबिखनको यो चाहिँ हामीलाई आएको छैन, तर यो हत्या र लागू पदार्थको दुर्व्यसनलाई कानुनी प्रतिरक्षा गर्नु पर्यो भनेर चाहिँ आएको छ। यो ऐन निर्देशिकाले क्लियर गर्नुपर्छ, यो स्पष्ट हुनु जरुरी छ, के गर्ने गर्ने या नगर्ने भन्ने कुरा। यो हुँदाहुँदै पनि धेरैवटा केसहरू चाहिँ अब विभिन्न चाहिँ तपाईँको झुठा हिसाबले उसलाई अभियोग लगाएर
परिवारकै दावी अनुसार भन्यो भने यो कुरा प्रधानमन्त्री राष्ट्रपति स्तरमा पनि पुगेको युएको एउटा अमर बहादुर बम जो चाहिँ युएको जेलमा छन् लामो समयदेखि, उनी फर्केलान नफर्केलान आफ्नो ठाउँमा छ, यो निर्देशिका त 2075 आयो होइन, त्योभन्दा अगाडिदेखि नै यस्ता खालका पनि थुप्रै घटना
मैले तपाईँले त्यही पनि भन्ला, एउटा चाहिँ यस्ता विषयहरू पनि भयो। दोस्रो कुरो अब यसको जुन लिमिटेसन छ कोषको निर्देशिकाले, अब एउटा केसको लागि हामीले अधिकतम रकम पठाउन सक्ने भनेको 15 लाख रुपियाँ। अब देशगत हिसाबले एउटै प्रकृतिको मुद्दा छ, बहस पहिरावीको लागि पैसा पठाउनु, एक्ज्याक्टली पैसा पठाउनु पर्यो भने एउटा मुलुकमा त्यो 15 लाखले पुग्छ भन्लान्, अर्को देशमा फिटिङ पुग्दै पुग्दैन, अर्को कुनै देशमा बढी पनि हुन सक्छ। भनेपछि यो कसरी यसलाई चाहिँ सन्तुलित हिसाबले चाहिँ ऊ गर्ने भन्ने विषय पनि च्यालेन्ज छ। मैले जस्ट यहाँ भन्न खोजेको कि हाम्रा दाजुभाइ दिदीबहिनीहरू एक हिसाबले सोझ हुनुहुन्छ, उहाँलाई भाषाको समस्या छ, त्यो कारणले गर्दाखेरि झुट्टा अभियोगमा जेल सजाय पाउने चाहिँ बाध्य भएर जेल सजाय भुक्तान गर्ने दाजुभाइहरू पनि हुनुहुन्छ है, उहाँहरूलाई चाहिँ वास्तवमा यो सहयोग चाहिन्छ।
यस्तो केसमा चाहिँ जो झुटो मुद्दामा फसेका छन् उहाँहरू चाहिँ यो ऐनले यो निर्देशिकाले जुन कुराहरू मापदण्डहरू तोकेको छ त्यसमा पर्नुहुन्छ, उहाँहरूलाई तपाईँले बोर्डले कोष मार्फत रकम पनि पठायो, त्यस्ता केस चाहिँ कतिको सक्सेस भएका छन्, कतिको न्याय पाएका छन् हाम्रा?
मेरो व्यक्तिगत अनुभव के हो भने भाषाकै कारणले गर्दाखेरि झुट्टा मुद्दा लगाएको छ चाहिँ ऊ चाहिँ अभियोग प्रमाणित गरेर जेल सजाय भोग्नुपर्ने अवस्था रहेका अधिकांश केसहरू देखियो। उहाँहरूलाई हामीले केस चाहिँ दूतावासबाटै आउनु पर्यो, सम्बन्धित नियोगबाटै आउनु पर्यो।
जो व्यक्ति जेल पर्नुभयो उहाँको परिवारले बोर्डको सचिवालयमा आएर निवेदन दिनुभयो, आवश्यक प्रमाण र निवेदन सहित तपाईँहरूले नियोगमा पठाउनु भयो, त्यो व्यक्तिलाई कानूनी प्रतिरक्षाको लागि पनि नियोगबाटै सिफारिस भई आउनुपर्छ हो रकम चाहिँ?
त्यही त म अघि तपाईँलाई भने नि, एउटै प्रकृतिको मुद्दाको लागि एउटा देशमा एउटा एक खालको फी छ, अर्को देशमा अर्को खालको फी छ। अब यहाँ चाहिँ पीड़ितको परिवारको तर्फबाट यहाँ निवेदन आयो, केस के हो, उहाँलाई साँच्चैकै यो चाहिँ कानुनी प्रतिरक्षा सहयोग चाहिने हो कि होइन, त्यसको लागि चाहिँ अब पैसाको 15 लाख हाम्रो लिमिटेसन हो, कति चाहिँ खर्च लाग्ने हो, यो त हामीले सहयोग रूपमा चाहिँ नियोगसँग सोध्नै पर्छ। नियोगले त्यो सम्बन्धित जेलमा भिजिट गरेर यो जम्मै केस बुझेर त्यसपछि यो रकम अपुग के हो यो सबै लेखिआएपछि मात्रै हामीले पैसा पठाउने चाहिँ काम भइराखेको छ, गर्नुपर्ने पनि त्यही हो। अब अन्दाजको भरमा पैसा
वर्षौंदेखि मुद्दा चलिरहेका उदाहरण
एक्ज्याक्टली अब हाम्रो त्यही मैले अहिलेदेखि यहाँलाई यहाँको कार्यक्रम मार्फत मैले निवेदन गर्न खोजेका कुरा नै यही हो। यो विषयमा फौजदारी अभियोगमा जेल परेका हाम्रा नागरिकलाई कानूनी प्रतिरक्षाका लागि आर्थिक सहयोग गर्ने सन्दर्भमा अहिले जुन निर्देशिका छ हामीसँग, त्यो निर्देशिका कार्यान्वयनमा व्यावहारिक समस्या देखिएको छ, मैले अघिदेखि भन्न खोजिरहेको त्यही हो। जस्तो मैले भने नि अघि हत्या भएका छ, मानव बेचबिखनका अभियोग अथवा त्यसोलाई के गर्ने, अथवा साँच्चैकै निडी पिपुललाई चाहिँ आइडेन्टिफिकेसन गर्दाखेरि तपाईँले अघि भर्खर भने जस्तो कसैलाई 15 लाखले पुगेन, हाम्रो जुन लिमिटेसन छ त्यो अर्को समस्या हो नि त, 15 लाखले पुगेन, 5 लाख थप 20 लाख पठाउँदाखेरि ऊ केस जितेर चाहिँ न्याय पाएर फर्किन सक्ने अवस्था छ, तर हामीले 15 लाख भन्दा बढी दिन सक्दैनौँ, 5 लाख कसले हालिदिएला भन्ने समस्या पनि होला, यो कसरी फुकाउने होइन। भनेपछि यस्ता चाहिँ व्यावहारिक हिसाबले समस्या देखेका कुराहरूलाई सम्बोधन गर्ने भनेर हामीले बोर्डमा यो चाहिँ प्रस्ताव लिएर गएका थियौँ। बोर्डले चाहिँ एउटा चाहिँ मन्त्रालयका चाहिँ हाम्रो वैदेशिक रोजगार महाशाखाको संयोजकत्वमा यो निर्देशिका पुनरावलोकन गरेर यो संशोधनका लागि सुझाव पेश गर्नको लागि एउटा समिति गठन गरेर त्यो समितिले सुझाव चाहिँ पेश गरिसकेका छ। अब हामी यो निर्देशिकालाई चाहिँ समसामयिक हिसाबले परिमार्जन गरेर अलि कार्यान्वयन गर्न चाहिँ सरल र सहज हिसाबले कारण योग्य हुने गरेर हामी नेपाल सरकारलाई त्यो सुझाव चाहिँ हामी छिट्टै दिँदैछौँ। मलाई लाग्छ अब यो संशोधन भएर आयो भने व्यावहारिक कठिनाइहरू अहिले हामीले जे भोगिरहेका छौँ, अहिले हामीले जुन कुरा छलफल गर्यौँ, ती समस्याहरू समाधान हुने भयो भने धेरैजना हाम्रा पीड़ित नेपाली दाजुभाइ दिदीबहिनीहरूले न्याय पाउने थिए।
उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ वैदेशिक रोजगारीमा गएका नेपालीको कानूनी प्रतिरक्षा बारे कुराकानी गर्दै। वैदेशिक रोजगारीमा गएका नेपालीले न्याय पाउन के कस्ता समस्या र चुनौती छन् त भन्ने विषयमा अधिवक्ता सोम लुइटेलको विचार लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज हामी वैदेशिक रोजगारीमा गएका नेपालीको कानूनी प्रतिरक्षाको बारेमा कुराकानी गरिरहेका छौं। यतिन्जेल सुन्नुभयो मलेसियामा जेल परेका छोरो फर्काउन मनमायाले गरेको प्रयास र यो प्रयास गर्नेहरूलाई सहयोग गर्ने सरकारको कानूनी प्रतिरक्षाको व्यवस्था र प्रक्रिया बारे वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग गरिएको कुराकानी।
कार्यक्रममा अब गन्तव्य देशमा न्याय पाउन नेपाली श्रमिकले भोगिरहेका समस्याको कुरा गरौं। खाड़ीका देश र मलेसिया जस्ता देशमा कुनै कानूनी अल्झनमा परे नेपाली श्रमिकलाई न्याय पाउन सजिलो छैन। भाषा नबुझ्दा कागजमा लेखेको र बोलेको बुझ्न पहिलो समस्या छ श्रमिकलाई।
उनीहरू आफ्नो कुरा भनेर र लेखेर बुझाउन सक्दैनन्। दूतावासहरूमा तत्काल कानूनी सहयोग गर्ने कुनै संयन्त्र छैन। श्रम सहचारीको व्यवस्था भए पनि उनीहरू कानूनी रूपमा श्रमिकलाई सहयोग गर्न सक्दैनन्। वकिल राखेर कानूनी प्रतिरक्षा गर्ने व्यवस्था भए पनि कार्यान्वयन शून्य जस्तै छ। विदेशमा न्याय पाउन के कस्ता चुनौती छन् भन्ने विषयमा सुनौ अधिवक्ता तथा आप्रवासन विज्ञ सोम लुइटेलको विचार।
नेपाली कामदारहरू विदेशमा जानुहुन्छ, केही लामो समयसम्म 2 वर्ष 3 वर्ष कोही कोही चाहिँ दोहोऱ्याएर पनि विदेशमा बस्नुहुन्छ। त्यो सिलसिलामा चाहिँ उहाँहरूलाई दुई खालको समस्याहरू पर्न सक्छ। एक खालको समस्या चाहिँ उहाँहरूको कुनै गल्तीले गर्दाखेरि उहाँहरूलाई फौजदारी अभियोग लाग्ने, मुद्दा मामला चल्ने र त्यसमा त्यो देशको कानून अनुसार आफ्नो प्रतिरक्षा गर्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्छ। अर्को चाहिँ उहाँहरूले पाउनुपर्ने तलब सुविधा अथवा कामका जे शर्तहरू छन् त्यो शर्त बमोजिम तलब सुविधाहरू नपाउँदाखेरि उहाँहरू आफैले पनि तल सुविधा दिलाइ पाऊ अथवा उहाँहरू उप कुनै हिंसा भयो भने, कुटपिट भयो भने त्यस्तो अवस्थामा चाहिँ हिंसाबाट चाहिँ हिंसा गर्नेलाई सहयोग गरिपाऊ भनेर मुद्दा गर्नुपर्ने परिस्थितिहरू हुन सक्छ। यो दुईटा परिस्थिति हो। अहिलेसम्म हाम्रो सिस्टम हेर्दाखेरि चाहिँ अब फौजदारी गम्भीर खालको फौजदारी अभियोग लाग्यो जेल सजाय हुने र जरिमाना सजाय हुने, जरिमाना पनि ठुलो जरिमाना हुने खालको जेल सजाय हुने खालको फौजदारी अभियोग लाग्यो भनेदेखि चाहिँ त्यस्तो अवस्थामा चाहिँ वैदेशिक रोजगार कल्याणकारी कोषबाट यदि त्यो कामदार संस्कृति लिएर जानुभएको छ र उहाँले कल्याणकारी कोषमा योगदान गर्नुभएको छ भने त्यस्तो कामदारको हकमा चाहिँ जेल परेको केसमा फौजदारी अभियोगमा कानुनी प्रतिरक्षाको लागि 15 लाख रु नेपाली रु 15 लाखसम्म चाहिँ आर्थिक सहायता उपलब्ध गराउने हामीसँग नीति छ र त्यो 15 लाखबाट लोकल कानुन व्यवसाय हायर गरेर उहाँहरूको मुद्दामा प्रतिरक्षा गराउने प्रणाली रहेको छ। त्यसलाई अलिकति लिमिटेड रूपमा भए पनि कानुनी सहायता छ भनौँ। र वैदेशिक रोजगारमा गएको कामदार आफैले कुनै तलब सुविधाको विषयमा अथवा उहाँ उप भएको हिंसाको विषयमा उजुरी गर्नु पर्यो, मुद्दा गर्नु पर्यो भनेदेखि चाहिँ अहिलेसम्म निशुल्क कानुनी सहायता छैन। अब त्यहाँ नेपाली दूतावासबाट पनि निशुल्क कानुनी सहायता सञ्चालन हुन सकेको छैन। दूतावासमा श्रम सहचारी रहनुहुन्छ र उहाँ श्रम सहचारीले त्यस्तो समस्याहरूमा एउटा कुटनीति ढङ्गले अथवा एक किसिमको नेगोसिएसनको माध्यमबाट त्यो तलब सुविधा दिलाउन कम्पनीहरूसँग अथवा त्यहाँको लेबर डिपार्टमेन्टहरूसँग चाहिँ पहलहरू गर्नुहुन्छ। तर उहाँहरूलाई कानुनी सहायता उपलब्ध गराउने हिसाबले वकिलको सेवा उपलब्ध हुन सकेको छैन। त्यहाँको सरकारले पनि अब हाम्रो प्रायः चाहिँ हाम्रो गन्तव्य चाहिँ खाडी र मलेसिया भएको हुनाले त्यसरी खाडीमा चाहिँ त्यहाँको सरकारले अरू सङ्घ संस्थाहरूलाई पनि काम गर्न त्यति दिने स्थिति नभएको हुनाले खाडीमा चाहिँ निशुल्क कानुनी सहायता गैर सरकारी क्षेत्रमा पनि सञ्चालित छैन। मलेसियामा चाहिँ मलेसियाको बार काउन्सिलले अलिक कतिपय गम्भीर खालका मृत्युदण्डको सजाय हुने खालको मुद्दाहरू लाग्यो भने बार काउन्सिलले पनि निशुल्क कानुनी सहायता उपलब्ध गराउँछ। तर अब नेपाली कामदारहरूले त्यो सबै कुराहरू त्यहाँको सर्भिस सिस्टमहरू थाहा पनि पाउनु भएको छैन, भाषाको पनि प्रब्लम हुन्छ आदि कारणले गर्दा मलेसियामा पनि अब धेरै कामदारहरूले त्यो सेवा लिन सक्नु भएको छैन। र फौजदारी अभियोग लागेको कामदारहरूले पनि थाहा जानकारी नभएर अथवा एमबिसीले अलिक प्रोएक्टिभ ढङ्गले त्यसमा प्रचार प्रसार पनि नगरिदिएको कारणले त्यसमा पनि धेरै मान्छेहरूले सेवा चाहिँ प्राप्त गर्न सक्नु भएको छैन।
तपाईँ देशमा जसले यस्ता खालका समस्याहरू भोगिराख्नु भएको छ, यस्तो खालको समस्यालाई चाहिँ अलिकति समन्वय सहजीकरण गरिदिनका लागि चाहिँ अब हाम्रो सरकारी तवरबाट के कस्ता पहलहरू हुनु पर्ला?
कुनै फौजदारी अभियोग लाग्यो भने सबैभन्दा पहिले भाषाबाटै समस्या सुरु हुन्छ र दिएको कागजहरू उहाँहरूले पढ्न सक्नुहुन्छ कि सक्नुहुन्न। अब कतिपय सिस्टमको हिसाबले हेर्दाखेरि चाहिँ इन्टरप्रिटेसनको चाहिँ सुविधा त हुन्छ, तर त्यो इन्टरप्रिटेसनको सुविधा भनेको पनि अरबीबाट अङ्ग्रेजी हो, नेपाली त होइन, नेपाली चाहिँ धेरै कम रहेको हुन्छ। त्यस्तो अवस्थामा कामदारले अब बा त्यो अभियोगबाट फुत्किन सक्छु कि भनेर गलत कागजहरूमा सही गर्न सक्ने स्थितिहरू पनि हुन्छ। र अर्को कुरा, कानुनी ज्ञान नभएको कारणले त्यस्तो कागजमा सही गर्यो भने त्यसको भोलि इम्प्लिकेसन के हुन्छ भन्ने कुरा पनि थाहा नहुन सक्छ। अब सिद्धान्तको हिसाबले चाहिँ अभियोग लाग्ने बित्तिकै कोही पनि व्यक्तिलाई दोषी ठहराउनु हुँदैन, अदालतबाट दोषी प्रमाणित नभएसम्म उहाँहरूलाई चाहिँ निरोषै मान्नुपर्छ भन्ने चाहिँ सिद्धान्तहरू छ। त्यसैको लागि चाहिँ कानुन व्यवसाय राख्न पाउने, जसले कानुन व्यवसाय राख्न सक्दैन उसले निशुल्क कानुनी सहायता पाउने जस्तो व्यवस्थाहरू चाहिँ अन्तर्राष्ट्रिय कानुनमा राष्ट्रिय कानुनमा इन्स्योर भएका हुन्छन्, सुनिश्चित भएका हुन्छन्। अब जहाँसम्म तपाईँको प्रश्न छ, अब यस्तो अवस्थामा नेपाली कामदारहरूले गन्तव्य देशहरूमा चाहिँ जुन न्याय पाइरहेका छैनन् अथवा अप्ठ्यारोमा परिरहेका छन् त्यसको लागि चाहिँ दुई तिनवटा काम गर्नुपर्छ। एउटा काम चाहिँ के गर्नुपर्छ भने जति पनि लेबर एटाइसीहरू नियुक्ति भएर जानुभएको छ उहाँहरूलाई चाहिँ कानुनी ब्याकग्राउन्डको लेबर एटाइसीहरू नियुक्ति गर्नु पर्यो अथवा भोलिका दिनमा कानुनी एटाची नै नियुक्ति गर्नुपऱ्यो, लिगल अफिसरलाई नै एटाचीको रूपमा नियुक्ति गर्नुपऱ्यो, एउटा उपाय त्यो हुनसक्छ। त्यस्तो भयो भने नेपालकै कानुन पढे पनि केही वर्ष काम गर्दै जाँदाखेरि उहाँले त्यहाँको कानुन पनि जान्नुहुन्छ र कामदारलाई सहजीकरण गर्नुहुन्छ, एउटा काम त्यो गर्न सकिन्छ। दोस्रो चाहिँ फौजदारी अभियोग लागेका कामदारहरूलाई कानुनी प्रतिरक्षा गर्नको निम्ति जुन वैदेशिक रोजगार कल्याणकारी कोषबाट सहयोग दिने प्रणाली छ त्यसलाई व्यवस्थित बनाउनुपर्छ। अहिले चाहिँ अब थाहा पाउनेले गर्ने, पहुँच हुनेले पाउने, नभए कामदारलाई थाहा पनि नहुने र अधिकारीहरूले पनि त्यसमा हिजोकराई गर्ने त्यति उत्साहपूर्वक त्यो आर्थिक सहायता उपलब्ध गराउनको निम्ति सहयोग नगर्ने, अब सहयोग पनि फेरि 15 लाख मात्रै छ, अब कुनै केसहरू त ठुल्ठुलो केसहरू हुन्छ, त्यो भएको हुनाले त्यस्ता केसहरूमा चाहिँ अलिकति अहिले भइरहेको सहयोगलाई पनि प्रभावकारी बनाउनु पर्यो र अलिकति फन्ड पनि अलग्गै फन्ड दबासमा राखेर ठुल्ठुलो केस पऱ्यो भनेदेखि त्यहाँको लोकल लयरहरू हायर गरेर मुद्दा मामला गर्ने सहजीकरण गर्नुपर्छ। र तेस्रो चाहिँ हाम्रा कामदारहरूले हाल्न सक्ने मुद्दाहरू, तलब सुविधाका मुद्दाहरूलाई सहजीकरण गर्नको निम्ति दूतावासले त्यहाँको लोकल लयरहरूलाई हायर गरेर त्यो लोकल लयर मार्फत मुद्दा मामला लड्ने प्रणालीमा जानुपर्छ। त्यसको निम्ति वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत अथवा नेपाल सरकारले अलग्गै कोष मार्फत चाहिँ दूतावासमा त्यस्तो सहयोग रकमहरू उपलब्ध गराउनुपर्छ। त्यस्तो भयो भने चाहिँ नेपाली कामदारहरूलाई कुनै पनि केस पऱ्यो भने उहाँहरूले कानुनी सहायता प्राप्त गर्नुहुन्छ। त्यो भएपछि उहाँहरू यदि निरोष छ भने फेरि निरोष साबित हुने मौका पनि मिल्छ र तलब सुविधाको कुरामा पनि उहाँहरूले मुद्दा लडेर तलब सुविधा पाउने स्थिति हुन सक्छ।
कामदारले ध्यान दिनुपर्ने कुरा पनि गरौँ न, अब देश छाडेर कुनै पनि देशमा गइँदैछ भनेपछि त्यहाँ भिजा लिएर श्रम स्वीकृति लिएर गइएको हुन्छ भनेपछि त्यहाँ गएपछि कामदारले अथवा जानु अघि गइसके पछाडि कानुनी रूपमा ध्यान दिनुपर्ने कुराहरू चाहिँ के कस्ता हुन्छन् सामान्य रूपमा, र के गरी यस्तो कानुनी अल्झनहरूमा पर्यो भने चाहिँ कामदार स्वयंले अथवा उनीहरूका परिवारले चाहिँ के गर्यो भनेदेखि चाहिँ छिट्टै अब यस्ता अल्झनबाट पार पाउनलाई अथवा कानुनी प्रक्रिया थाल्नलाई चाहिँ सहज हुन्छ?
वैदेशिक रोजगारमा जानुभन्दा अगाडि उहाँहरूले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारमा जानु पर्यो। श्रम स्वीकृति भनेको के हो भने त्योभन्दा अगाडि उहाँहरूको सम्झौता पत्रहरू गरिन्छ, स्वास्थ्य जाँचहरू गरिन्छ, बिमाहरू गरिन्छ। अब त्यो सबै प्रक्रिया पुरा गरेपछि विश्वासिल मेन पावर मार्फत त्यहाँको भाषा अब काम सम्बन्धी सिपहरू सिकेर जानु पर्यो। सिपयुक्त जनशक्ति भयो भनेदेखि तलब सुविधाहरू पनि राम्रो हुन्छ र शोषण र ठगीमा पर्ने सम्भावना पनि कम हुन्छ। विदेशमा नेपाली कामदार पुग्नुहुन्छ, त्यस्तो अवस्थामा चाहिँ उहाँहरूले विदेशमा रहेका नेपाली दूतावासहरूको फोन नम्बरहरू लिने, कहिलेकाहीँ फुर्सद भयो भने त्यहाँ भिजिटहरू पनि गर्ने, अनि त्यहाँ अरू नेपाली सङ्घ संस्थाहरू छन् भनेदेखि ती नेपाली सङ्घ संस्थाहरूको बारेमा पनि जानकारी लिने, अप्ठ्यारो परेको बेलामा मलाई सहयोगी हुन सक्छ भनेर उनीहरूको नम्बरहरू पनि लिने र नेपाली समुदायसँग पनि घुलमिलमा रहने र दूतावाससँग पनि सम्पर्कमा रहने र त्यो देशको प्रचलित कानुनको उल्लङ्घन नगर्ने, त्यो देशको प्रचलित कानुन ट्राफिक नियमहरूको चाहिँ पालना गर्ने र उल्लङ्घन गरेको खण्डमा चाहिँ हेभी पनिसमेन्ट हुन्छ भन्ने कुराहरूको बारेमा जानकार रहने, इमिग्रेसनको कुरा, अर्को भनेको ट्राफिक नियमहरूको कुरा र अर्को श्रम कानुन, त्यसको बारेमा आफू जानकार रहनुपर्छ। र यदि कोही व्यक्तिहरूलाई अब फौजदारी अभियोग लाग्यो अथवा आफैले कुनै तलब सुविधा मुद्दा हाल्नु पर्यो, त्यस्तो अवस्थामा सबैभन्दा पहिले उहाँहरू दूतावासमा जाने, दूतावासमा श्रम सचारी हुनुहुन्छ, श्रम काउन्सिलर हुनुहुन्छ, राजदूतज्यूहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गर्ने र उहाँहरू अब अहिले तुरुन्तै लिगल एड नभएको हुनाले उहाँहरूको मध्यस्थता मार्फत त्यस्ता विवादहरू चाहिँ सुल्झाउनको निम्ति प्रयत्नहरू गर्नुपर्छ र फौजदारी अभियोग लागेको कामदार छ भने चाहिँ उहाँहरूको लागि अब हामीले पनि अब म अहिले बोलिरहेको छु, मैले पनि त्यो निर्देशिका बनाउनको निम्ति वैदेशिक रोजगार बोर्डलाई मद्दत गरेका थिएँ। उहाँहरूलाई केही सहुलियत होस् भनेर 15 लाख भए पनि एउटा सानो रकमै भए पनि प्रारम्भिक रूपमा उहाँहरूको मुद्दाको प्रतिरक्षा हुन सक्छ, सेवाहरू उपलब्ध भएको छ त्यो बारेमा जानकारी लिने, त्यसको प्रक्रिया के छ भनेर खोजिन्ती गर्ने, त्यसको निम्ति दूतावाससँग निवेदन दिनुपर्छ, धेरै जटिल प्रक्रिया पनि छैन। त्यो भएको हुनाले त्यो प्रक्रियाको बारेमा पनि जानकार रहेर यदि फौजदारी अभियोग लागिगयो, आफैलाई लाग्यो भने, आफ्नो साथीभाइलाई लाग्यो भने अथवा आफ्नो परिवारको सदस्यलाई लाग्यो भने नेपाल सरकारको तर्फबाट त्यो सहयोग उपलब्ध छ भन्ने कुराको बारेमा जानकार हुने र त्यो कानुनी प्रतिरक्षा मार्फत आफू निर्देश हुन साबित हुनको निम्ति प्रयत्नहरू गर्ने काम गर्नुपर्छ र समग्र रूपमा भन्नुपर्दाखेरि चाहिँ यी जति पनि कानुनी प्रक्रियाहरू छन् स्वदेशको अथवा विदेशको, त्यसको बारेमा सचेत रहने र कानुनले दिएको सुविधाहरू छ त्यसलाई उपभोग गर्नको निम्ति कामदारहरू पनि सचेत हुनुपर्छ र त्यो ढङ्गले आफ्नो साथीभाइहरूलाई पनि उहाँहरूले बताइदिनुपर्छ।
उहाँ हुनुहुन्थ्यो अधिवक्ता तथा आप्रवासन विज्ञ सोम लुइटेल। गन्तव्य देशमा न्यायका लागि श्रमिकले गर्नुपर्ने संघर्ष र सहजीकरणका लागि सरकारले गर्नुपर्ने प्रयासबारे कुराकानी गर्दै वैदेशिक रोजगार सम्बन्धी आफ्ना प्रश्न, समस्या, अनुभव तथा भोगाईसहित कार्यक्रम देश परदेशमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना deshdesh@unn.com.np आफ्ना समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ।
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। मेसेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार, प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660154566 बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छान्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईंलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल्सिना र सञ्जिता देवकोटा पनि बिदा हुन्छौं। नमस्कार। We'll be right back.